रेहान से आज बात करने की एक बहुत ख़ास वजह है, और वो वजह मैंने प्रोग्राम के शुरू में भी बताई और एक बार फिर मैं दोहराना चाहूँगा। रेहान की शख्सियत के मुख्तलिफ पहलू हैं जिनमें से आज एक हम ख़ास तौर पर चाहेंगे उस पर बातचीत हो। कल सिडनी में उनकी एक किताब की रोनुमाई हुई है जिसका नाम है ताबीर की तलाश में, और उसका अंग्रेज़ी में भी तर्जुमा किया गया है और इंग्लिश टाइटल है बियॉन्ड द ड्रीम्स। इससे पहले वो पाकिस्तान में भी रोनुमाई की गई थी और उसके बारे में मज़ीद तफसीलात मैं आपको देता रहूँगा, लेकिन सबसे पहले रेहान को हम वेलकम करते हैं। रेहान, बहुत बहुत शुक्रिया आज हमारे लिए वक्त निकालने का।
जैन, बहुत शुक्रिया मुझे प्रोग्राम में आज मेहमान की हैसियत से मधु करने का, और तमाम सुनने वालों को भी प्रोग्राम में हम खुश आमदीद कहते हैं हमेशा की तरह।
रेहान, बहुत सारे लोग आपको वैसे तो जानते हैं कम्युनिटी में, आप इतने अरसे से इस इदारे के साथ भी मुंसलिक हैं और बाहर भी जाते हैं, लेकिन इसके अलावा बहुत सारे ऐसे लोग हैं जो सिर्फ आपको सुनते हैं और ये सिर्फ ये जानते हैं या ये समझते हैं कि आप सिर्फ रेडियो पर प्रोग्राम ही करते हैं, लेकिन उनके सामने आज आपकी शख्सियत के कुछ और पहलू भी हम सामने लेकर आएंगे। तो पहले ये बताइए कि गेस्ट बन के आना शो में कैसा लग रहा है, इस शो में जब की आप मेज़बानी भी करते हैं और जिसके वो हेड भी आप करते हैं।
यकीनन ये एक मुख्तलिफ किस्म का तजुर्बा होता है जब आप अपने घर में खुद मेहमान बनकर आए, तो उस लिहाज से तो ये एक तजुर्बा है और उसमें आपको खुशी भी होती है और इस बात का एहसास भी होता है कि आपको लोग हर रुख से देखना चाहते हैं, सुनना चाहते हैं और आपके बारे में मालूम करना चाहते हैं। तकरीबन 12-13 साल से जब आप SBS के माइक्रोफोन के ऊपर मेजबान की हैसियत से होते हैं तो आपका जो इमेज होती है और सुनने वालों के सामने जो आपका 1 घंटे का प्रोग्राम होता है वो किसी को पता नहीं होता कि आप 16 घंटे की जद्दोजहद के बाद इस 1 घंटे के प्रोग्राम को बनाने में कामयाब होते हैं। मगर हाँ, इल्मी और अदबी या तहकीकी लिहाज से मैं ये कह सकता हूँ कि ये सफर भी कोई नया नहीं। तकरीबन मैं अपनी स्टूडेंट लाइफ के जमाने से लिखने लिखाने की शौक से वाबस्ता रहा हूँ, स्कूल ब्रॉडकास्ट और बज़्म तलबा के प्रोग्रामों में हिस्सा लेता रहा हूँ और पाकिस्तान के मौक़र जरीदे और अदबी रिसाए और नौजवानों के सफात में अंग्रेजी उर्दू दोनों में मैं छपता रहा हूँ।
ठीक, और सामिन, रेहान से गुफ्तगू का सिलसिला जारी रहेगा। आप मुझे मैसेज करना चाहें तो 04299962633 पर मैसेज कर सकते हैं और आज बहुत अच्छा मौका है आप अगर रेहान से कोई सवाल उनके बारे में पूछना चाहें तो। रेहान, हम ज़रूर बात करेंगे कि किस किस तरीके से ये सफ़र आपका जारी रहा, लेकिन सबसे पहले मैं चाहूँगा हमारे सुनने वालों को इस किताब के बारे में कुछ बताइए कि किताब है क्या, क्या मौजू है इसका और क्यों लिखी गई।
देखिए, किताब क्यों लिखी गई, ये एक ऐसा सवाल है जो किसी भी लिखने वाले से वक्तन फवक्तन किया जाता है, लेकिन जैसा कि हजरत अली करम अल्लाह वजह का एक कौल है कि बोलो ताकि तुम्हें पहचाना जाए, तो आदमी बात करने से और अपनी बात कहने से पहचाना जाता है कि वो खुद क्या है। तो ये किताब भी एक मुसन्निफ का पर्दा होती है, उसका एक रिफ्लेक्शन होती है कि वो क्या महसूस करता है और क्या कहना चाहता है। हम एक ब्रॉडकास्टर भी हैं, जर्नलिस्ट भी हैं, लिखने वाले भी हैं और साथ साथ में एक हसास दिल रखने वाले भी हैं, तो ये सभी के साथ होता है। तो ये लिखने लिखाने का जो सफर था ये एक नॉवल की शक्ल में अब सामने आया और इसके ऊपर तकरीबन 4 साल से काम हो रहा था जो मैंने शुरू जब किया था इसको लिखना। तो इसकी छोटी छोटी कुछ कहानियां थी जो बेतरतीब बिखरी हुई थी, इनको एक सलीके से मैंने बुनने की कोशिश की और एक किताब की शक्ल में उसको लाने में कामयाब हुए। इसका मौजू बड़ा हसास है और मगर मैं कहूँ कि ये हमा जहत मौजू है, यानी इसके कई डायमेंशन है इसकी, कि इसका जो प्राइमरी मौजू है वो दहशतगर्दी और इंतहा पसंदी के बीच से इसका फल निकला है। यानी इसमें हमने वो मौजू टच किया है कि नौजवान नस्ल जो ख्यालात किसी तरीके से कंसीव कर लेती है, जो एक्सट्रीमिज्म की तरफ उसको ले जाते हैं और फिर उसका क्लैश होता है मॉडरेट लोगों से, यानी जो लोग मियाना रवि इख्तियार करना चाहते हैं और अमन सुकून से रहते हैं आज के माशरे में, उनके दरमियान एक क्लैश है। तो एक कहानी तो वो है और एक कॉरपोरेट कल्चर की एक जंग है जिसमें एक बिजनेस करने वाला एक नेक नियति से और इखलास से बिजनेस करना चाहता है और एक कोई जो धोखा दही या दूसरे मकासद के लिए बिजनेस करना चाहता है उनकी एक जंग है। तो ये दो तबकात की जंग है। फिर अमीर और गरीब का जो हमारे यहाँ एक रिफ्लेक्शन होता है कहानी में, उसका खमीर हमने हिंदुस्तान से उठाया है, झांसी की रियासत से, जहाँ पहले भी आप ये खबरें शायद सुनते रहे होंगे कि वहाँ किसानों को बहुत ज्यादा मुश्किल का सामना रहा है, वहाँ इस कदर ज्यादा पानी की किल्लत रही है कि किसानों में भूख और अफलास हुआ है और उनको अपने बच्चियों तक को बेचने में मजबूर हुए हैं। वहां से उस कहानी का एक इनिशियल सेटअप चला है और ये तमाम कहानियां असाइलम सीकर्स के इश्यूज से मिलती हुई, आपस में एक दूसरे से जुड़ती हुई फिर अपने अंजाम की तरफ बढ़ी।
ریحان یہ بھی ہے کہ کیونکہ آپ آسٹریلیا میں موجود تھے, آپ کا تعلق پاکستان سے بھی ہے, تو دو زبانوں میں اس کا انگریزی میں بھی ترجمہ ہوا یا اردو میں بھی لکھی گئی, اور اس کے علاوہ ان دونوں معاشروں سے بھی آپ نے انسپریشن حاصل کی لکھنے کے لیے؟
اس میں کہانی میں آپ کو اس کا عکس نظر آئے گا کہ ہم نے جو آسٹریلیا کی روزمرہ کی کہانی ہے اس میں کچھ کردار ایسے ہیں جو اپنی کہانی بیان کر رہے ہیں, اور اس میں ایک نرسنگ ہوم کا تذکرہ ہے جس کا مالک ایک انگریز ہے, وہ اپنی کہانی بیان کرتا ہے کس طریقے سے وہ اس کے دادا پردادا انگریزوں کے زمانے میں جب آسٹریلیا کا وجود معرض وجود میں آ رہا تھا اس وقت وہ قیدی کی حیثیت سے یہاں آسٹریلیا لائے گئے تھے, ان کی ایک کہانی ہے آسٹریلین کلچر کے ریفرنس سے. پھر ایک سافٹ ویئر انجینئر ہے جس کو پاکستانی کمپنی کا مینیجنگ ڈائریکٹر اپنے یہاں ہائر کرتا ہے, وہ امریکن ہے اور وہ آسٹریلیا میں سیٹل ہوتا ہے, اور اس کی کہانی کا ایک بیک گراؤنڈ ہے وہاں, اس میں کچھ ڈومیسٹک وائلنس کا عنصر ہے, تو وہ کہانیوں کا پرتو آپ مغربی معاشرے سے آپ اخذ کیا گیا ہے کہ یہاں کے جو مسائل ہیں. پھر جو پاکستانی باہر سے آ کے یہاں سیٹل ہوئے ہیں, اسائلم سیکر کے طور کے اوپر ہیں یا بزنس کر رہے ہیں یا پروفیشنلز کے طور کے اوپر کام کر رہے ہیں, ان کے یہاں کے روزمرہ کے مسائل, تو دونوں طرف کی کہانیاں اس میں نظر آئیں گی. خاص طور پہ وہ کہانی جو مانسہرہ سے اٹھی ہے, باجوڑ سے اٹھی ہے, وہاں سے چلی ہے کہ دو انتہا پسندی سے متاثر ہونے والے بھائی, ایک ماڈریٹ فیملی میں کراچی میں جاتا ہے اور ایک یہاں اسائلم سیکر کے طور کے اوپر آسٹریلیا میں آتا ہے, ان کی کہانیوں کی ایک پوری داستان ہے جو اسٹیپ بائی اسٹیپ اسائلم سیکرز کے اور گھروں کو چھوڑنے والوں کی کہانی بیان کرتا ہے.
ریحان, میں اگر آپ کی ذاتی حیثیت میں سوال کرنا چاہوں اس سے کہ آپ کی اپنی پرسنالٹی کے بارے میں, کہ آسٹریلیا میں پاکستان سے آ کر آپ بسے ہیں اور بہت لوگ بستے ہیں, تو یہ بسنا بھی اس نے بھی متاثر کیا ہے آپ کے خیالات کو یا آپ کی شخصیت کو؟
میں نے جو آسٹریلیا کی کہانیاں لکھی ہیں یا جہاں پہ جو کچھ ہم نے دیکھا ہے, ظاہر ہے اس کا تعلق براہ راست اس تجربے سے ہے جو ہم خود یہاں پہ آئے ہیں, اور میں نے جو کچھ روزمرہ کی ایک جرنلسٹ کی حیثیت سے, ایک براڈ کاسٹر کی حیثیت سے, ہمارے سامنے روزانہ فلم کے ٹیپ کی طرح ایک فلم چلتی ہے, خبریں چلتی ہیں, آتی ہیں اور جاتی ہیں, بہت سی ذہن کے گوشوں میں رہ جاتی ہیں, ہم کو متاثر کرتی ہیں, کچھ ایسی ہوتی ہیں جو زیادہ پر اثر ہوتی ہیں, ہم کو جھنجھوڑتی ہیں, ہم کو ہلاتی ہیں اور کچھ کہنے پہ مجبور کرتی ہیں. تو یہ وہ کہانیاں جو آپ کنسیو کر لیتے ہیں, آپ کے ذہن کے دریچوں میں کہیں نہ کہیں سے جھانکتی رہتی ہیں, تھوڑی تھوڑے عرصے کے بعد سر اٹھاتی ہیں اور کہتی ہیں کہ یہ باتیں دوسروں تک پہنچنا چاہیے, انہیں آپ دوسروں تک پہنچائیے کہ جو لوگ اس کو محسوس کریں. اور اسی حوالے سے میں یہاں پہ اپنی اس تقریب کا بھی ذکر کروں گا جو کل یہاں سڈنی میں ہوئی, اور اس کے مہمان خصوصی فلپ روڈکٹ تھے, جن کے بارے میں آپ کو پتا ہوگا کہ وہ جان ہاورڈ کے دورے حکومت میں خاص طور پہ مائیگرنٹ کمیونٹی میں اچھی نظروں سے نہیں دیکھے جاتے تھے, کیونکہ مائیگرنٹ اور اسائلم سیکرز کے بارے میں ان کی پالیسیاں بڑی سخت تھیں. تو جب ہم نے ان کو مہمان خصوصی کے طور پہ انتخاب کیا تو بہت سے لوگوں نے اس کے اوپر کچھ اپنے تحفظات کا کچھ اپنا اظہار کیا, لیکن میرا موقف یہ تھا کہ ہمیں اپنی بات ان لوگوں تک پہنچانے کی زیادہ ضرورت ہے جو اس معاملے میں ایک مختلف نقطۂ نظر رکھتے ہیں. تو ہمارا چیف گیسٹ یا ہمارے بولنے والا ایک ایسا آدمی ہونا چاہیے جس تک یہ میسج براہ راست پہنچے, جو پہلے ہی ہمارے مسائل سے واقف ہیں, ہم سے اور اسائلم سیکرز کے معاملات کے اوپر پہلے ہی ایک پازیٹیو ایٹیٹیوڈ رکھتے ہیں, ان تک تو یہ بات پہنچی ہوئی ہے, وہ تو پہلے ہی سے اس بارے میں اتفاق رکھتے ہیں کہ اس بارے میں ایک ہمدردانہ رویہ اختیار ہونا چاہیے اور ان کو ایک ایمپیتھی ہے اس بارے میں. لیکن جو لوگوں کے بارے میں یہ خیال کیا جاتا ہے کہ ان کی خیالات کچھ مختلف ہیں, ہمیں براہ راست ان تک پہنچنا ہوتا ہے. اور اس سلسلے میں کہاں تک جاتا ہوں, میں تاریخ کے دریچے کھولتا ہوں تو مجھے شاب ابی طالب کی جو گھاٹی میں آنے صلی اللہ علیہ وسلم کے ساتھ جو واقعہ ہوا تھا, جس میں ایک معاہدہ کیا گیا تھا جس کی ساری شرائط ایسی ہوتی تھیں جو مسلمانوں کے بالکل خلاف لگتی تھیں سننے میں, لیکن ہم نے یہ دیکھا کہ تاریخ نے یہ دکھایا کہ وہی شرائط جو مسلمانوں کے خلاف بالکل محسوس ہوتی تھیں اور جس میں مسلمان کچھ زیادہ کچھ بھی نظر نہیں آتے تھے, آخر میں فتح مکہ کا بھی سبب بنی. تو یہ براہ راست اس سے متاثر تو نہیں ہے, ظاہر ہے دینی اس میں پہلو نہیں ہے, لیکن یہ ایک مثال ہے کہ ہمیں اپنی بات پہنچانے کے لیے ان لوگوں تک بریجنگ کرنا ہے, ان لوگوں تک پہنچنا ہے جو لوگ اس معاملے کے اوپر کوئی دوسرا مختلف نقطۂ نظر رکھتے ہیں. اور یہ آسٹریلیا اس کام کے لیے بہترین جگہ ہے کیونکہ یہاں مہذب طریقے سے یہ بات کر سکتے ہیں, اور فلپ روڈک نے کل جو باتیں کی اس کو سننے والے اگر سنیں تو ان کو احساس ہو کہ وہ جس طرح سے اپنے دور حکومت میں نظر آتے تھے ان کی اپنی شخصیت اور ان کے خیالات اس سے بہت زیادہ مختلف ہیں. وہ پاکستان کا دورہ کر چکے ہیں ایک بہت بڑے وقت کے ساتھ اور کراچی, لاہور, اسلام آباد اور پشاور تک جا چکے ہیں. یہ انہوں نے اپنی تقریر میں ذکر بھی کیا.
ریحان, آپ نے صحافی کے حیثیت سے چیزوں کو دیکھنا, سمجھنا, پرکھنے کا ذکر کیا. پاکستان میں بھی آپ کا کہیں نہ کہیں شعبے سے تعلق رہا ہے اور یہاں آ کے بھی اتنے سالوں سے آپ اس شعبے سے وابستہ ہیں, اور بالخصوص ایس بی ایس جو کہ ملٹی کلچرل براڈ کاسٹر ہے جس کا ویژن یا مشن جو ہے وہ مختلف ہوتا ہے مین اسٹریم میڈیا سے, تو یہاں پہ کام کرنا بھی آپ کے لیے کسی قسم کی انسپریشن کا سبب بنا؟
دیکھیے, ریڈیو کا مائکروفون جو تھا شاید مجھے اکثر و بیشتر اپنی طرف کھینچتا رہا. یہ میں اپنے اسکول زمانے کی بات کر رہا ہوں, جب میں اسکول براڈ کاسٹ کے پروگراموں میں اپنے اسکول کو ریپرزینٹ کرتا تھا. پھر جب میں کالج اور یونیورسٹی میں گیا تو پھر بزم طلبہ کے پروگراموں میں میں نے لکھنا شروع کیا, بولنا شروع کیا. تو اسی لحاظ سے میں مشرق وسطی میں اور دبئی میں کچھ زمانے میں رہا, تقریباً 10 سال. تو وہاں بھی میں جو وہاں کے کمرشل ریڈیوز ہوتے تھے ان میں میں نے حصہ لیا. تو آسٹریلیا آنے کے بعد جو سب سے بڑا ایک میڈیا آؤٹ لیٹ تھا جس کو ہم روزانہ سنتے بھی تھے اور اس کی جو ہماری معلومات کا ایک ذریعہ بھی تھا, اس زمانے میں تو بہت محدود معلومات کے ذرائع ہوتے تھے, وہ ایس بی ایس ہی تھا. تو ایس بی ایس کے اوپر جب ایک کیجول پروڈیوسر کی پوزیشن نکلی تو مجھے یہ انٹرسٹ ہوا کہ اپنے اس شوق کو کیوں نہ اس طرف استعمال کیا جائے. اور ایس بی ایس ظاہر ہے سب سے بڑا ملٹی کلچرل میڈیا ہے, آسٹریلیا کا فیڈرل گورنمنٹ کا ادارہ ہے. تو اس وقت ہمیں لیکن اتنا احساس نہیں تھا اس کی اہمیت کا, لیکن ایس بی ایس نے بہت بڑا کردار ادا کیا اس سٹوریز کو کنسیو کرنے میں اور ان خبروں کی بیلنس رپورٹنگ میں, وہ جو آپ کو ناول میں بھی نظر آئیں گے.
تو اب ہمارے سننے والوں کو تھوڑا سا یہ بھی بتائیے کہ ایس بی ایس آنے تک کا سفر رہا کیسا, کس طرح آئے, اور اتنے سال جب یہاں گزارے ہیں تو کس طرح دیکھتے ہیں. اب ایک پوری ٹیم کو آپ ہیڈ کر رہے ہیں, ایک نسبتاً نئی ٹیم ہے اس کی آپ سربراہی کر رہے ہیں, تو ٹیم کو کس طرح مینج کر رہا ہے اور جہاں سے آپ آئے تھے تو اب کس طرح آپ اس سفر کو دیکھتے ہیں؟
دیکھیں, ایس بی ایس میں کام کرنا ایک قابل فخر بات, ایک ایسی بلکہ ترہ امتیاز ہے کہ جو آسٹریلیا میں کوئی اور ادارہ اس طرح کا نہیں ہے. اتنے بڑے پیمانے پہ آسٹریلیا وائڈ پوری نشریات کرتا ہو, اور ایس بی ایس ریڈیو کے پروگرام اب صرف ریڈیو تک ہی محدود نہیں ہیں, آپ ڈیجیٹل ٹی وی پہ بھی سنتے ہیں اور انٹرنیٹ پہ اور موبائلز پہ, اسمارٹ فون پہ. تو آپ کا آڈینس کا جو کینوس ہے وہ بھی ڈفرینٹ ہو چکا ہے, اور ہمارا جس طرح ہم بی بی سی کو دیکھتے ہیں کہ وہ پاکستانی آڈینس کو ٹارگیٹ کرتا ہے, ہم آسٹریلیا میں رہنے والے آڈینس کو ٹارگیٹ کرتے ہیں. تو اس لحاظ سے ہماری ترجیحات ذرا مختلف بھی ہیں. جو ہمارا ایج گروپ ہے سننے والا وہ بھی اب کنونشنل ریڈیو سے نیٹ کی طرف چلا گیا ہے, آئی پوڈ اور آپ کے اسمارٹ ڈیوائسز کے اوپر سن رہا ہے, اور جو ہمیں فیس بک کے اوپر لائک کرنے والے ہیں وہ بھی 4,000 سے اوپر پہنچے ہوئے ہیں. تو ان تمام باتوں کو ہم اطمینان بخش تو کہہ سکتے ہیں, مگر یہ ہماری ٹارگیٹ نہیں ہے. ہمارا ٹارگیٹ جو ہے وہ آسٹریلیا میں نئے آنے والوں کو یہاں ان سہولیات, ان قوانین سے آگاہی دینا ہے جس سے وہ یہاں سیٹلمنٹ کے ان کے مسائل میں آسانیاں پیدا ہو سکیں, ان کو یہاں کے بارے میں آسانی سے معلومات اپنی زبان میں مل سکے, اور وہ گھر پہ رہتے ہوئے چلتے پھرتے کہیں بھی ہمارے پروگرام کے ذریعے اپنے ملک کی خبریں بھی حاصل کر سکیں. تو تھوڑا بیلنس رکھنا ایک کٹھن کام ہے, اور آپ نے جہاں تک ٹیم کی بات کی, آئی ایم فیلنگ مائی سیلف ویری لکی کہ ہمارے ساتھ آپ جیسے کام کرنے والے ہیں, اور ہم خوش قسمت محسوس کرتے ہیں.
میں نے اس لیے سوال پوچھا تھا یہ والا.
نہیں تو اس کی ایک صرف یہی وجہ نہیں کہ مجھے آپ کی تعریف کرنا نہیں, بلکہ اس کے ساتھ ساتھ یہ پوری ٹیم کا ایک کمال ہے کہ سب مل جل کے اس پروگرام کو کامیاب بنانے کی دھن میں لگے رہتے ہیں, اور اس کے لیے ہم ہمتن مصروف رہتے ہیں, اور کانٹینٹ ایسے مختلف قسم کے لے کے آتے ہیں جو آسٹریلیا کے کسی اور ریڈیو کے اوپر کبھی نشر نہیں ہوتے. اردو زبان میں اتنا بڑا آڈینس کو لے کے چلنا ہماری ٹیم کا کمال ہے, اس کے لیے میں ٹیم کا شکر گزار ہوں. بٹ کمنگ بیک ٹو دا بک, کیونکہ ہم بک ہی کے حوالے سے آج یہ بات چیت کر رہے ہیں, آپ کو میں یہ بھی بتانا چاہوں کہ ہم نے جو کل تقریب ہوئی تھی, اس تقریب میں جو ہمارے مہمان مقررین تھے اور جو اس پروگرام پہ بات کرنے والے تھے یا اس کتاب میں سے ایکسٹریکٹ یا کچھ انتخاب پڑھنے والے تھے, وہ ایسا ملا جلا ایک میسج تھا جس سے ہمارا یہ مقصد, یہ ٹارگیٹ اچیو کرنے میں ہمیں مدد ملی کہ پاکستانیوں کی ایک سافٹ امیج, اردو بولنے والوں کی ایک لٹریری امیج को हम मेन स्ट्रीम और डाइवर्सिफाइड कम्युनिटी तक पहुंचा सकें। SBS की मैनेजमेंट भी वहां मौजूद थी, हमारे बहुत से साथी और दूसरे लैंग्वेज ग्रुप के एग्जीक्यूटिव प्रोड्यूसर्स मौजूद थे, इंडियन कम्युनिटी, ऑस्ट्रेलिया में रहने वाले मेन स्ट्रीम इंग्लिश कम्युनिटी और इसके साथ साथ पाकिस्तानी कम्युनिटीज थी, तो ये सब मौजूद थे। ये एक ऐसा क्रॉस कल्चरल प्लेटफॉर्म था जिसपे हम मेरा मकसद भी इस तकरीब का मैंने यही रखा था कि इसके जरिए हम अपने कम्युनिटी की, माइग्रेंट कम्युनिटी की और ऑस्ट्रेलिया की डाइवर्सिफिकेशन की एक अच्छी इमेज और उसके पॉजिटिव एस्पेक्ट को पावरफुल तरीके से, ताकतवर तरीके से, भरपूर तरीके से लोगों तक पहुंचा सकें। और मेरे ख्याल में ये मकसद बड़ी हद तक पूरा हुआ है और लोगों ने जिस तवज्जे से 15-15, 20-20 मिनट के हिस्से इसमें से टिन ड्रॉप साइलेंस में के साथ सुने हैं, वो चाहे वो उर्दू में हो चाहे अंग्रेजी में, हमने इसे बाईलिंगुअल तकरीब रखा था ताकि उर्दू और अंग्रेजी में ऑन एंड ऑफ होता रहे। और इसमें हमारे साथ पाकिस्तान की शोहरा आफाक जो वोकलिस्ट हैं, अदाकारा हैं, प्राइड ऑफ परफॉर्मेंस जिन्हें सबसे पहला प्राइड ऑफ परफॉर्मेंस देने का इजाज़त हासिल हुआ, उस्मा गिलानी, उन्होंने तकरीबन 15-20 मिनट तक पढ़ा है और पिन ड्रॉप साइलेंस के साथ लोगों ने उनका वो तब सुना है जो उन्होंने नॉवल में से पढ़ा है। और जो सिर्फ मुकालमा था, बहस थी, उसमें कोई और रंग अंगेजी नहीं थी। इसी तरीके से सबा आब्दी साहिबा, बड़ी मारूफ यहाँ की स्टेज की और अदबी हलकों की शख्सियत हैं, अलीगढ़ से फारिगुल तहसील हैं, उनकी वालदा भी एकेडमिक्स थी, उन्होंने किताबें भी लिखी हैं, तो उन्होंने स्टेज ड्रामे किए हैं, उन्होंने भी एक्सट्रैक्ट किया। और कुमुद मीरानी जो हमारी हिंदी सर्विस की एग्जीक्यूटिव प्रोड्यूसर है, उन्होंने अंग्रेजी से इंतखाब पढ़ा और उन सबको लोगों ने बिल्कुल मबहूत होके सुना, उसमें इन्वॉल्व होके, एंगेज होके सुना और उन तक वो मैसेज पहुंचा कि ये इंतहा पसंदी की बातें करने वाले असल में, और जो लोगों को बमों से उड़ाने की बातें करने वाले हैं, वही हमारी एक इमेज नहीं है। हमारी कम्युनिटी लिटरेरी काम कर रही है, अदबी और सकाफती काम कर रही है, लिखने पढ़ने का काम कर रही है। हमारे यहाँ सिर्फ डॉक्टर और इंजीनियर ही नहीं है, हमारे यहाँ अदबी और सकाफती महाज के ऊपर भी बहुत बड़ा एक ऐसा जत्था मौजूद है जो इंतहा पसंदी की इस आंधी के सामने हरावल दस्ता बन के खड़ा हुआ है। ये इसका मैसेज था।
ये भी बताइएगा, क्योंकि इसकी रुनुमाई पाकिस्तान में भी हुई थी, तो वहाँ किस किस्म का रिस्पॉन्स आपको मिला?
पाकिस्तान का ऑडियंस मुख्तलिफ है, क्योंकि वहाँ हम जिस लिहाज से इस नॉवेल को पोर्ट्रेट कर रहे थे, वहाँ इस नॉवेल के लिए को हमने अंग्रेजी और उर्दू दोनों में लॉन्च तो किया, लेकिन इसका ज्यादा इम्फेसिस उर्दू नॉवेल के ऊपर था, क्योंकि जाहिर है वहाँ का मेन ऑडियंस वही है। इस्लामाबाद लिटरेचर फेस्टिवल जो पाकिस्तान के दारुल हुकूमत में होने वाला सबसे बड़ा लिटरेचर फेस्टिवल है, इसको ऑक्सफोर्ड यूनिवर्सिटी प्रेस, बर्तानिया का बहुत मशहूर प्रेस है जो पाकिस्तान में काम करता है, उसने इसको ऑर्गेनाइज किया था। ये तीसरा फेस्टिवल था, 3 रोज तक जारी था। इसमें बर्तानिया, अमरीका, हिंदुस्तान, बरसगीर, पाक व हिंद से बड़े बड़े अदीबों ने और लिखने वालों ने शिरकत की। तो वो प्लेटफॉर्म मेरे ख्याल में हमारी खुशकिस्मती थी कि हमने ऑस्ट्रेलिया को पोर्ट्रेट किया कि वहां से भी कुछ उर्दू में लिखा जा रहा है, वहां से भी एक कॉन्ट्रीब्यूशन हो रहा है। इसके अलावा कराची आर्ट्स काउंसिल, जो इस वक्त पाकिस्तान के हालात के बावजूद वहाँ पे इल्म सकाफती प्रोग्रामों और इल्मी प्रोग्रामों के जरिए अपनी जद्दोजहद जारी रखा हुआ है, वहाँ पे इस बुक को लॉन्च किया गया। और इसके साथ साथ बहुत सी और भी अंजुमन तरक्की उर्दू, जो पाकिस्तान का वफाकी हुकूमत का एक उर्दू का इदारा है तरवीज का, उन्होंने एक प्रोग्राम इस किताब के हवाले से किया। तो मैसेज वॉज क्लियर के ऑस्ट्रेलिया से रहने वाली पाकिस्तानी कम्युनिटी वहाँ बैठ कर किस तरीके से पॉजिटिव और मजबूत किरदार अदा कर रही है ऑस्ट्रेलिया, न सिर्फ ऑस्ट्रेलियंस के लिए बल्कि पाकिस्तानियों के लिए भी। तो ऑस्ट्रेलियन हाई कमिश्नर पीटर हेवर्ड उसमें शरीक हुए, मुस्तनसर हुसैन ताड़ा, इंतजार हुसैन, हसीना मुइन, ऐसे ऐसे नाम जो पाकिस्तान की और उर्दू अदब की तारीख में आइंदा भी याद रखे जाएंगे, वो वहां मौजूद थे। तो उनकी हमरकाबी और उनके साथ मौजूद होना खुद ही एक बाई से फख्र बात थी। तो और उन लोगों से जो कुछ आपने सुना और जो उन लोगों से आपने बातें सुनी उससे भी एक लर्निंग एक्सपीरियंस है, वो मेरा पर्सनल है। लेकिन मुझे ये खुशी है कि यहाँ ऑस्ट्रेलिया में एक पाकिस्तानी की हैसियत से, एक उर्दू बोलने वाले की हैसियत से, मैंने यहाँ के आम लोगों तक और मेन स्ट्रीम कम्युनिटी तक पाकिस्तानियों की अच्छी इमेज, पॉजिटिव इमेज पहुंचाने में कुछ किरदार अदा किया। और पाकिस्तान में ऑस्ट्रेलियंस ऑस्ट्रेलिया में रहने वाले पाकिस्तानी कम्युनिटी की एक पॉजिटिव, एक मजबूत किरदार अदा करने वाली कम्युनिटी के लिए कुछ वहां पे हमने एक मैसेज भेजा।
हाँ, वक्त किस तरह निकाल लेते हैं कि अपनी ज़ाती जिंदगी भी जिसमें आपको घर वालों को भी देखना है और अपनी प्रोफेशनल लाइफ भी जिसमें आपको काम को भी देखना है, उसके बाद भी इन सब चीज़ों का शौक है, तो उसके लिए वक्त किस तरह मैनेज कर लेते हैं आप?
پنجابی کی ایک مشہور مثل ہے, شوق دا کوئی مول نہیں. تو میرے خیال میں شوق تو وہیں سے پورا ہوتا ہے جب آپ کے دل میں کوئی چنگاری ہو یا کوئی ایک آپ کو دل کو ایک شوق لگا ہوا ہو تو آپ کسی نہ کسی طرح اس کو اچیو کرنے کے لیے ضرور بے قرار رہتے ہیں. تو یہ لکھنے لکھانے کا شوق تو اسی طرح سے چل رہا ہے کہ یہ میں جب بھی کوئی وقت ملا آپ نے کچھ لکھ لیا, کچھ اس کو ٹرانسلیشن کر لیا, کچھ اس کو ٹائپنگ کر لی, تو وہ آپ وقت نکالنے کی ضرور کوشش کرتے ہیں. ہاں, اس میں فیملی کا, آپ کا, آپ کے گھر والوں کا, اہلیہ کا تعاون کے بغیر آپ اس میں ایک قدم بھی آگے نہیں بڑھ سکتے. یہ ہر شخص, جیسے بہت مشہور مثل کہی جاتی ہے کہ ہر کامیاب شخص کے پیچھے ایک عورت کا ہاتھ ہوتا ہے, تو اس میں یقیناً میری اہلیہ کا بھی بہت بڑا ہاتھ ہے کہ مجھے اس طرح کی اپنے شوق کو پورا کرنے کا بھی وقت نکالنے کا وقت مل جاتا ہے, اور ساتھ ساتھ میں اپنی پروفیشنل سرگرمیوں کو بھی میں کمپلیٹ کر پاتا ہوں.
ریحان, آخر میں یہ بتائیے کہ اگر کوئی پیغام دینا چاہے ہمارے سننے والوں کو, ایک منٹ رہ گیا ہے, کیا کہیں گے؟
بس میں یہی کہوں گا کہ دیکھیے, ہم آسٹریلیا میں بھی ہیں اور ہم پاکستان میں بھی ہیں. نہ ہم پاکستان سے کٹ کے رہ سکتے ہیں, نہ آسٹریلیا سے کٹ کے رہ سکتے ہیں. تو ہمیں دونوں جگہ اپنی شناخت قائم کرنا ہے, اور شناخت بھی ایسی شناخت جو ہماری آنے والی نسلوں کے لیے ایک مثبت اثاثہ چھوڑ کے جائے. تو وہ پازیٹیو ایسٹ چھوڑنے کے لیے ضروری ہے کہ آپ کوئی ایسا پازیٹیو کام خود کریں جس سے ہماری پہچان ایک مثبت پہچان بن کر ابھرے. اور میرے خیال میں کتاب لکھنے سے زیادہ کوئی اچھا کام نہیں ہو سکتا. اگر آپ نے بہت پڑھ لیا ہے تو ایک کتاب ضرور لکھنے کی کوشش کیجیے, مگر بغیر پڑھے یا صرف انٹرنیٹ کے اوپر وقت گزارے ہوئے کچھ لکھنے کی خدا را کوشش مت کیجیے, اس سے منفی ہی اثرات مرتب ہوتے ہیں.